नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको बहसमूलक कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम पस्त मनोव राजधानुक वास्तवमा यतिखेर तातोको महसुस अब गर्न फिल अलिकति चिसो भइरहेको छ सबैलाई मलाई लाग्छ। कार्यक्रम तातो बहसको मजा अब आउँछ। हिजोसम्म अत्यन्तै तातो थियो, हामीलाई पनि हम्मे हम्मे परिसकेको थियो, स्टुडियोको एसीले समेत काम गर्न छोडिसकेको अवस्थामा अब चाहिँ केही राहत महसुस भएको छ। बिहान 5 बजेतिर परेको पानीले अब चाहिँ आम जनतालाई चाहिँ राहत महसुस भएको छ र बिउहरू राख्ने काम पनि भइरहेको छ। यतिखेर कृषि प्रधान देशमा छौँ हामी र आषाढ 14 स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि यतिखेर दलहरू र दलहरूका प्रतिनिधिहरू जो चाहिँ मेयर उपमेयरमा उठ्नुभएको छ, वडा अध्यक्ष गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा उहाँहरू चाहिँ घर दैलो विभिन्न कोणसभाहरू आमसभाहरू र उहाँहरूले मत माग्दै हुनुहुन्छ, भोट माग्दै हुनुहुन्छ। यो एउटा प्रक्रिया छ भने आज नेपालमा एउटा नयाँ अध्याय सुरु हुँदैछ। नेपालका 40 प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवा नेपाली काङ्ग्रेसका पार्टी सभापति आज प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ, एक्लो उम्मेदवार हुनुहुन्छ। सम्भवतः उहाँ चाहिँ आज प्रधानमन्त्री हुनुहुनेछ र प्रक्रिया अगाडि बढ्नेछ, आज नै भोट हुनेछ। र आज यो समग्र परिस्थिति र नेपाली राजनीतिलाई हामी विश्लेषण गर्दैछौँ र हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल लोकतान्त्रिक फोरमका एकजना केन्द्रीय सदस्य र पछिल्लो समय दुःखबाट अलिकति सुखमा प्रवेश गर्दै हुनुहुन्छ। एउटा दुःखद घटना उहाँको लाइफमा घट्यो, एक्सिडेन्ट भयो र संयोग भन्नुपर्छ त्यही दिनै मैले अन्तर्वार्ता लिनु र त्यही दिनै उहाँको एक्सिडेन्ट हुनु एउटा दुर्भाग्य भनौँ या संयोग भनौँ, त्यस्तो परिस्थितिबाट अहिले लामो समयपछि उहाँ चाहिँ अब फेरि रिलिफ हुँदै हुनुहुन्छ, चुस्त दुरुस्तसँगै उहाँको राजनीतिमा फेरि नयाँ अध्याय सुरु हुँदैछ। माधव चौधरीलाई म ढिलो नगरिकन कार्यक्रममा वेलकम गर्छु। माधवजी नमस्कार, स्वागत छ।
धन्यवाद।
आराम हुनुहुन्छ?
एकदम आराम।
यहाँलाई यो नयाँ लाइफको धेरै धेरै शुभकामना दिन चाहन्छु, अब नयाँ दौडमा दौडिनुहोस्, हाम्रो शुभकामना छ।
धानुकजीलाई धन्यवाद। मेरो भनौँ न अब यत्रो ठुलो एक्सिडेन्ट पश्चात म अहिले फेरि धानुकजीसँगै यो तातो बसमा स्टुडियोमा छु, एकदम रमाइलो फिलिङ भइरहेछ।
संयोग भन्नुहुन्छ कि सर दुःख व्यक्त गर्नुहुन्छ, म त बडो दुःखी थिएँ, त्यही दिनै मैले अन्तर्वार्ता लिनु, त्यही दिनै तपाईँको एक्सिडेन्ट हुनु।
अब दुःख भन्दा पनि यो संयोगै हो, होइन? अब त्यो अब त्यो हुन्छ भन्ने कसैलाई थाहा थिएन, भयो, त्यो अब सकियो। जो भनौँ न अब त्यतिखेर जो म एक्सिडेन्ट हुनु पूर्वको मेरो स्थिति र अहिलेको स्थितिमा केही फरक हुनसक्छ। फेरि पनि अब मानसिक रूपमा त्यस्तो भौतिक रूपमा केही समस्या त हुनसक्छ, होइन? अब ढाड भाँचिएपछि ढाडमा र ढालिया छ कि भारी बोक्या छु, होइन? जीवनभरिको लागि तर मलाई लाग्छ अब त्यस्तो साह्रो होइन, त्यत्रो कमजोर चाहिँ होइन, तर आफ स्वास्थ्य आफ्नो हेल्थलाई चाहिँ मैले चाहिँ आफै पनि विचार गर्नुपर्छ भन्ने चाहिँ हो।
यो बिचको दौरानमा नि माधवजी,
हजुर,
मैले केही गुमाएँ जस्तो लाग्दैन? राजनीतिमा यति धेरै उताप चढावहरू देख्दैछौँ हामीले, एउटा योद्धा जो चाहिँ थारूहरूको चाहिँ राम्रो लिडरको रूपमा मानिनुहुन्छ माधवजी, मैले धेरै कुरा गुमाएँ जस्तो लाग्दैन? एउटा सयमा बसिरहँदा, हस्पिटलको त्यो सयबाट नेपाली राजनीतिलाई निहालिरहँदा, थारूहरूका मुद्दाको विषय हेरिरहँदा, केही बन्दीहरूका विचारहरू सुन्दा, धेरैले फोन पनि गरे होला माधवजी गेटुल्सुन, होइन, तपाईँलाई चाहिँ शीघ्र स्वास्थ्य लाभ कामना गर्छु। यो हेर्दा केही गुमाएँ जस्तो लाग्यो, कस्तो फिल भयो सर? राजनीतिमा धेरै पछि परे जस्तो लाग्यो कि?
साँच्चै भन्दाखेरि अब राजनीतिक रूपमा अब धेरै पछि परेको कुरा भन्दा पनि जतिखेर म एक्सिडेन्ट भयो, म सयमा थिएँ त्यतिखेर चाहिँ धेरै मेरो सुविजुक साथीहरूले चाहिँ मलाई सहयोग गर्नुभयो, होइन? उहाँहरू मलाई फोन मार्फत, फेसबुक मार्फत मेरो स्वास्थ्यको लाभको कामना गर्नुभयो। सायद त्यो कामनाले आज म यो अहिले तपाईँसँग यसरी बोल्न सकिरहेको छु मलाई लाग्छ। त्यही भन्नाले म सम्पूर्ण यही तपाईँकै यो एफएमबाट सम्पूर्ण मेरो स्वास्थ्यको लाभ गर्नुहुने र मलाई चिन्नुहुने सम्पूर्ण, चिन्नु नहुने सम्पूर्ण साथीहरूलाई चाहिँ म यहीँ एफएमबाट हार्दिक धन्यवाद उहाँहरूलाई तक्राउन चाहन्छु। र विशेष गरी अब यहाँले भन्नुभएको म सयमा छँदाखेरि मेरो पोलिटिकल लाइफ चाहिँ एकदमै पछाडि पऱ्यो भन्नुहुन्छ भने त्यो त्यस्तो चाहिँ होइन, त्यस्तो धेरै पछाडि परेको चाहिँ होइन। म सयमा त्यही 2-3 महिना बसियो, त्यसले पनि एउटा अनुभव चाहिँ सेयरिङ भएको।
मानसिक रूपमा यदि हेर्ने हो भने माधवजी, अब यस्तो भए म दौड्न सक्छु कि सक्दैन? धेरै हुन्छ नि राजनीतिमा त जो जाँगर दौडधुप गर्नुपर्ने हुन्छ, कार्यकर्तालाई भेट्न जानुपर्ने हुन्छ, यो सोच्दा लागेन मेरो लाइफमा मैले राजनीति जुन सोचेको थिएँ अब केही ब्रेक हुन्छ कि?
अहिलेकै स्थितिमा केही कुराहरू चाहिँ गुमाएको जस्तो छ, किनकि मैले चाहेको ठाउँमा मैले भनौँ न चाहेकै ठाउँमा चाहिँ म तुरुन्तै त्यतिखेरै चाहिँ जान सकिरहेको छैन त्यो चाहिँ स्वाभाविक कुरा हो किनकि अब मेरो एक्सिडेन्ट पश्चात डक्टरले पनि अब म खासमा आफै बाइक चलाउन सक्दिनँ अहिले बाइकको पछाडि बस्ने एलाउड मलाई छैन अहिले फेरि पनि म रिस्क लिएर बसिरहेको छु तर म कार्यकर्ता सामु चाहिँ अब गाउँघरमा अब कारमा भए पनि होइन त्यो गाडीमा भए पनि अहिले फाटो फुटो गइरहेको छु जति पहिला म जान सक्थेँ जहाँ म चाहन्थेँ त्यहाँ जान सक्थेँ त्यो कुरा चाहिँ अहिले भएको छैन त्यो के बाधा व्यवधान चाहिँ भएको छ केही घाटाहरू केही समस्याहरू चाहिँ भएको हो तर फेरि पनि म नगए पनि फोन मार्फत धेरै कुराहरू भइरहेको छ मेरो विश्वास मैले मेरो शुभेच्छुक साथीहरूले चाहिँ म प्रतिको जो आकाङ्क्षा राख्नु भएको छ त्यो चाहिँ बिस्तारै पुरा भइरहेको छ त्यो पुरा हुन्छ
धेरै नै माधव चौधरी फेरि फर्किन्छ
फर्किन्छ
अब माधवजी यो बिचमा पार्टी एकता भयो होइन थारूवड तराई पार्टी नेपालको तपाईँ केन्द्रीय सदस्यबाट यतिखेर हेर्ने हो भने नेपाल लोकतान्त्रिक फोरममा तपाईँहरू प्रवेश गर्नुभयो भनौँ एउटा एकता भयो यो एकतालाई तपाईँले कसरी लिनुभयो सर यो बिचमा यो भयो के ठिक थियो नेपाल लोकतान्त्रिक फोरममा या भनौँ लोकतान्त्रिक फोरममा थारूवड तराई पार्टी जानु आवश्यक थियो
स्वाभाविक रूपमा थारूवड तराई पार्टी भनेको एउटा आन्दोलनको पाटो हो त्यो आन्दोलनको एउटा लिड गर्ने सङ्गठन संस्था हो भन्ने लाग्छ र फोरम लोकतान्त्रिक पनि हामीसँगै आन्दोलनमा भएको एउटा ठुलो शक्ति हो बिचमा केही विचलन भएर त्यो शक्ति चाहिँ आन्दोलन ताका सरकारमा जाने आन्दोलन कमजोर पार्ने के कुराहरू चाहिँ भएको हो त्यो पक्का हामी उहाँहरूलाई पनि त्यो शक्तिलाई पनि हामी होइन त्यसो गर्नु हुँदैन थियो भन्ने हाम्रो आशा हुन्थ्यो फेरि पनि अब अहिलेको उसमा चाहिँ अब हामी गच्छेडा नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकीकरण गर्दाखेरि चाहिँ हामी त्यत्तिकै सरासर गच्छेडारको पार्टीमा गएको होइन हाम्रो थरोत्तराई पार्टीको शक्ति र गच्छेडार नेतृत्वको शक्ति बिचको एकीकरण हुँदाखेरि तिस बुधेकै छ हाम्रो सहमति भएको छ हामी यी ती त्यौहारहरू प्रस्तुत गरेर यो कुरा मान्नुहुन्छ भने हामी मिल्न सक्छौँ तपाईँसँग चाहिँ एकीकरण गर्नमा हामी सहमत हुन सक्छौँ भन्ने पाटो लिएर विशेष गरी आन्दोलन कुराहरू र यो सङ्घीय संरचना बनाउँदाखेरि चाहिँ कमसेकम यो बनेको सङ्घीय संरचनालाई फेरबदल गर्ने कुराहरूमा होइन संविधान संशोधनको कुराहरू छ जुन संविधानमा आदिवासी जनजाति थारू मधेसी मुस्लिम उत्पीडनमा परेका बाहुन क्षेत्रहरूको जो भनौँ न अधिकार सुनिश्चित भएन ती अधिकार सुनिश्चित गर्नको लागि पनि यदि हामी तपाईँ कटिबद्ध हो भने हामी तपाईँ र हामी मिल्न सक्छौँ र एउटा ठुलो शक्ति बनाएर देशलाई चाहिँ सकारात्मक दिशातिर चाहिँ हाँक्न सकिन्छ भन्ने हेतुले हामी चाहिँ खासमा एकीकरण गरेको हो
यो यसलाई यसरी पनि लिन सक्यो माधवजी जुन भनौँ न पछिल्लो समय होइन थ्रेस होल्डको कुरा आयो राजनीतिक दलहरूप्रति होइन यहाँलाई राम्रोसँग थाहा पनि होला यो विषय कि यदि थ्रेस होल्डले गर्दा पनि साना दलहरू जो चाहिँ एक दुई सिटहरू त्यही पनि समानुपातिकमा कहीँ कतै जितेका ती पार्टीलाई बडो गाह्रो हुने अहिले अवस्था हेर्ने हो भने 3% थ्रेस होल्ड राख्नु र सङ्घीय चुनावमा चाहिँ एउटा प्रत्यक्ष निर्वाचित हुनै पर्ने यो अवस्था हुँदा साना दलहरूलाई गाह्रो भएर यो एकता गर्न आवश्यक देखिया हो
यो एकीकरणको एउटा पाटो चाहिँ त्यो पनि हो त्यो थ्रेस होलले जसरी ठुला दलका नेताहरूले थ्रेस होलको कुरा गरे धेरै साना दलहरू एकीकरण गर्ने मौका पाए सायद थ्रेस होल नहुँदो हो त आफ्नै आफ्नै तरिकाले सानो सानो पार्टी भए पनि एउटा अवसरको लागि पनि मान्छेहरू भनौँ न त्यो पार्टी खोलिरह हुन्थे तर यसले चाहिँ एउटा भनौँ न पहिचान पक्षधरका धेरै साना नेतृत्वमा भएका दलहरूलाई एकीकरण हुने मौका पायो तर त्यो थ्रेसहरूलाई अहिले अब काङ्ग्रेस एमाले माओवादी जो ठुला दल आफूलाई भन्नुहुन्छ उहाँहरूलाई नै गाह्रो छ
अहिले मधेसी दलहरू पनि एक हुनुभयो राष्ट्रिय जनता पार्टी बनाइसक्नुभयो अहिले मैले अलिकति विश्लेषण गरेँ किनभने विगतलाई कोट्याएर हेर्ने हो भने र वर्तमानलाई हेर्ने हो भने सङ्घीय गठबन्धन अन्तर्गतको एउटा घटक मानिन्छ थारूवड तराई पार्टी नेपाल त्यतिखेरको होइन त्यो अवस्था हेर्दा उपेन्द्र यादवसँग नजिक थिए किनभने मुद्दा र हरेक किसिमले हेर्ने भने त्यो संरचना त्यो गठबन्धनमा बसिरहँदा अचानक विजय कुमार गच्छेदारसँगै यो एकता हुनु दुर्भाग्य पनि मानिन्छ कि होइन उपेन्द्र यादवसँग भइदिएको भए अझ राम्रो हुन्थ्यो
अब
मुद्दाको हिसाबले किनभने अलिकति निकटता अब विजय कुमार गच्छेदार त न घरको न घाटको मानिन्थे किनभने उनलाई चाहिँ स्ट्यान्ड भएको नेता पनि लिँदैन र कुर्सीका लागि जे पनि गर्छन् भन्ने एउटा नेपाली राजनीतिमा विश्लेषण गर्छन्
अब हो त्यो के इतिहासहरू छ विजय कुमार गछेडा नेतृत्वको दलले होइन के इतिहासहरूमा त्यस्तो गरेको हामी पायौँ, हामी पनि आरोप लगाएको अहिले पनि अब धेरै साथीहरूले हामीलाई गछेडासँग थरोटा पार्टी त्यो सत्ताकै लागि मिलेको भन्ने केही आरोपहरू छ, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि हामी सत्ताको लागि भन्दा पनि अहिले भएको जो समस्याहरू छ जस्तै आन्दोलनमा भएका विभिन्न घटना परिघटनाहरू झुटा मुद्दाको कुरा छ, टिकापुर घटनाटाका हाम्रो झुटा मुद्दा लगाएर 25 अहिले पनि जेल जीवन बिताइरहेछन् होइन, अनि विभिन्न क्षतिका कुरा छ। हामी सरकारमा जानुको मेन उद्देश्य चाहिँ ती आन्दोलनका क्रममा भए लागेका झुटा मुद्दा र भएका क्षतिहरूलाई क्षतिपूर्ति दिलाउनको लागि हो। हामी सरकारमा जाने बित्तिकै एउटा सकारात्मक कुरा चाहिँ के भएको छ भन्दाखेरि कमसेकम टिकापुर घटनाटाका भएका त्यो थारूको घर जसरी छानी छानी जला छ त्यो कुरामा त्यो उहाँहरूलाई न्याय दिनुपर्छ भनेर उहाँहरूलाई भएको क्षतिपूर्ति दिनुपर्छ भनेर अहिले चाहिँ त्यो क्षतिपूर्ति वितरण गर्नसम्म हामी सफल भएको छौँ हो। तर हाम्रो माग हाम्रो उद्देश्य होइन हामीले गर्ने काम चाहिँ यति मात्रै होइन, अब चाहिँ हामी अब शेरबहादुर देउवा जिकै नेतृत्वमा अब सरकार बनिसक्दाखेरि फेरि मुद्दा फिर्ताको कुराहरू होइन र संविधान संशोधनको कुराहरू जो राज्यपालले एउटा करीको रूपमा उहाँहरू उठाइराख्नु भएको छ हो, उहाँको प्रेसर हामी नराम्रो भनेका छैनौँ, तर उहाँहरू सडकबाट
आउँछु माधवजी किनभने शेरबहादुर देउवाको नेतृत्व नेपाली राजनीतिमा अब कस्तो होला यो पनि विश्लेषण हामी गर्छौँ एकैछिनमा। यतिखेर छोटो व्यापारिक विषयमा जान्छौँ। आज हामीसँग हुनुहुन्छ आदरणीय सुधा महानुभावहरू, हामीसँग तातो बहसमा नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य माधव चौधरी हुनुहुन्छ, उहाँसँग कुराकानी म एकैछिनमा जोड्छु। यतिखेर छोटो व्यापारिक विश्राममा जान्छु। आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो व्यापारिक विश्रामपछि कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगा हर्जमा। म छु कार्यक्रम प्रस्तुत नवराज थानु, पनि मलाई प्राविधिक रूपमा सहयोग गर्दै हुनुहुन्छ कल्पना सिंह हुनुहुन्छ प्राविधिक मित्रको रूपमा। र आज हामी कुराकानी गरिरहेका छौँ नेपाली राजनीतिमा शेरबहादुर देउवाको नेतृत्वलाई अब कसरी लिनुहोला, किनभने उहाँको प्रधानमन्त्री कार्यकाल योभन्दा पहिले पनि नेपाली जनताले हेरिसकेका छन्। अलिकति क्रूर स्वभावका नेताको रूपमा छवि बनाउनुभएका शेरबहादुर देउवाको नेतृत्व अब कस्तो रहला, थारूहरूको मुद्दालाई अब कसरी ह्यान्डल गर्नुहोला, के अखण्ड सुदूरपश्चिम रहला या थारूट प्रदेश बन्ला, यावत विषयमा हामी कुराकानी गरिरहेको छौँ। हामीसँग हुनुहुन्छ नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य माधव चौधरी स्टुडियोमा हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। माधवजी पुनः स्वागत छ। जुन एकताकै कुरा हामीले गरिरहँदा विगतलाई फर्किने हो भने लक्ष्मण थारू एकजना थारूहरूको सच्चा योद्धा मानिनुहुन्छ, उहाँले एकता गरे कससँग भन्दा त्यतिखेरको विजय कुमार गच्छेदारसँग, उहाँकै नेतृत्व थियो त्यतिखेर अध्यक्ष हुनुहुन्थ्यो, उहाँले के विज्ञप्ति निकालेर जानुभयो भने होइन थारूवाड तराई पार्टी पुरै मैले लगेर गइसकेँ, अब थारूवाड तराई पार्टी छैन र हामी भने अबदेखि लोकतान्त्रिक फोरममा गयौँ, पार्टी प्रवेश गऱ्यौँ, पार्टी एकता गऱ्यौँ। उहाँको डिसिजन त्यतिखेर तपाईँहरूले गलत हो, लक्ष्मण थारूले ठुलो भुल गरे भन्नुहुन्थ्यो। भानुराम चौधरी एकजना यस्तो व्यक्ति हो, उहाँको अन्तर्वार्ता मैले लिइसकेँ केही दिन पहिले एसटिएस टेलिभिजनमा। अब यो हेर्ने हो भने अब को सही को गलत
यसमा? अब लक्ष्मण थारूको विषय जसरी जोडियो, साँच्चै भन्दाखेरि एउटा नेतृत्वले विज्ञप्तिमा के लेख्छ त्यो ठुलो कुरा भएन, तर उहाँ गच्छेदार नेतृत्वसँग त्यतिखेर एक उहाँ चाहिँ प्रवेश हुनुभयो,
एकता होइन
उहाँ चाहिँ प्रवेश हुनुभयो होइन, पार्टी प्रवेश हुनुभयो, पार्टीको पार्टीबाट एक्लै अध्यक्ष जस्तो मान्छे प्रवेश हुनुले उहाँको ठुलो भूल थियो त्यतिखेर।
तपाईँहरूले त्यही शब्द भन्नुभएको थियो, लक्ष्मण थारूले थारूको मुद्दालाई चाहिँ ओझेलमा पारे, ती स्वार्थी बने।
सायद सुन्नु न, सायद त्यसो नहुँदो हो, लक्ष्मण थारू त्यतिखेर गच्छेडार नेतृत्वको पार्टीमा नगएको हुँदो हो त अब सायद अहिले गच्छेडारको ठाउँमा लक्ष्मण थारू अहिले पनि हुन्थ्यो, किनकि त्यतिखेरको पावर त्यतिखेरको थरू तराई पार्टीको फ्लोरको कुरा गर्नुहुन्छ भने एकदम राम्रो थियो, उहाँ जित्नुहुन्थ्यो प्रत्येक चोटि। अहिले गच्छेडारको जो अहम गरिमा छ त्यो गरिमा लक्ष्मण थारूमा हुन्थ्यो, त्यो स्वाभाविक हो, त्यो मैले मात्रै विश्लेषण गरेँ होइन, यहाँ धेरै विश्लेषकहरूले त्यो विश्लेषण गरेको हुनुपर्छ, त्यो सत्य कुरा, त्यो धरातलले नै भन्छ। तर एकाएक जसरी थरूटको मुद्दा उठाउँदा उठाउँदै अब थरूटको मेन लिडर नै विचलन भइसकेपछि अब जनताहरूले पनि अलिक विश्वास गर्न छोडे, निरुत्साहित भए, फेरि पनि थरोत्रय पार्टीलाई विश्वास गरेर दुईवटा सिटसम्म संविधान सभामा पठाउन सफल भयौँ,
त्यसमा पनि फेरि ठुलो भनौँ न एउटा फेरि फाटो आयो.
अब
गङ्गा चौधरी फेरि छोड्नु भयो, अब नयाँ शक्तिमा जानु.
हो, स्वाभाविक रूपमा यो राजनीतिमा यी ससाना कुराहरू हुँदा रहेछन् होइन. तर कसले पार्टी किन छोड्यो भन्ने कुरा ठुलो कुरा हो. अब गङ्गाजीले छोड्नुभयो, लक्ष्मणजीले छोड्नुभयो, अहिले हामी पार्टी एकीकरण गऱ्यौँ होइन. गङ्गाजी छोड्नु, लक्ष्मणजी छोड्नु ठुलो कुरा होइन. लक्ष्मणजी त्यतिखेर एउटा मुद्दा ठाउँमा पुगाइसकेपछि एकैचोटि ओझेलमा पार्ने गरी छोड्नुभयो, त्यो गलत थियो, त्यसरी नछोड्नु पर्ने होइन. त्यतिखेर धेरै हामी आकलन गरेका थियौँ, नेपालमा लगभग प्रत्यक्ष मात्रै 15-20 सिट चाहिँ हाम्रो हुन्थ्यो समान पार्टीको. हामी तेस्रो दलको रूपमा चाहिँ हामी स्थापित हुन्थ्यौँ, हाम्रो विश्वास थियो. तर त्यो एकाएक उहाँ छोडेर अर्को पार्टीमा जानुभयो, विलय हुनुभयो, त्यसले चाहिँ धेरै ठुलो धक्का थरोट आन्दोलनमा लागेको लाग्यो.
त्यतिखेरै यदि बाई द वे भन्नु न, त्यतिखेरै सबै पार्टी एकता भएर गइदिएको भए फाइदा हुन्थ्यो, थारूहरूका मुद्दाहरू अझ स्थापित हुने सम्भावना थियो.
हो, त्यो त्यतिखेर अब यता मधेसी दल होइन जुन सिचुएसन अहिले बनाएको छ नि, हो यो सिचुएसन सायद त्यतिखेरै
बन्दिएको
भए एउटा कुरा हुन्थ्यो. खैर त्यो अब गएको कुरालाई धेरै समीक्षा गर्दै अब चाहिँ के गर्ने भन्ने कुरा हो. र अहिलेको जो शक्ति छ नेपालमा देखिएको अहिले त्यही प्रतिपक्षी शक्ति, सत्ताको शक्ति, काङ्ग्रेस माओवादीको, त्यसपछिको शक्ति चाहिँ फोरम लोकतान्त्रिक नै हो.
अब फोरम लोकतान्त्रिकलाई तपाईँले भन्नुभयो, तर मान्छेले फोरम लोकतान्त्रिकभन्दा बढी मधेसी दलहरूको संज्ञा दिने र मधेसीहरूको पावर भनेको राजपा हो भन्छन्. यो हेर्दा मैले यसरी एउटा खण्डमा विश्लेषण गरेँ भने म सही हुन्छु गलत हुन्छु माधवजी? मधेसीहरूको एजेन्डा बोक्ने भने राजपा हो, थारूहरूको एजेन्डा बोक्ने भने नेपाल लोकतान्त्रिक फोरम हो. म सही हुन्छु गलत हुन्छु?
त्यो एकदम सही कुरा हो होइन. र फेरि पनि अहिले थारू र मधेसीको मुद्दा चाहिँ एउटै हो होइन. त्यो कुनै न कुनै बिन्दुमा गएर अहिले
विजय कुमार गच्छेदारले कहिले मधेसीको पक्षमा बोलेर देख्नुभयो तपाईँले? जहिले पनि उहाँले थारूको पक्षमा
होइन बोल्नु भएको छ. उहाँ अब मधेसी जनअधिकार फोरम बाटै ऊ विभाजन भएर फोरम लोकतान्त्रिक भएको हो. उहाँ उपेन्द्र यादवसँगै हुनुहुन्थ्यो त्यतिखेर होइन. भनेपछि अब अहिले पनि नेपाल लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक फोरममा धेरै मधेसी साथीहरू, दिग्गज मधेसी साथीहरू हुनुहुन्छ. भनेपछि अब मधेसीको पक्षमा फोरम लोकतान्त्रिक बोल्दैन भन्ने कुरा गलत हो. त्यो सैद्धान्तिक रूपमा बोलिरहेछ, त्यो बोल्नु पनि पर्छ. अहिले पनि राजपाले उठाएको कुरा र नेपाल लोकतान्त्रिक पार्टीले उठाएको कुरा एउटै हो. स्वाभाविक रूपमा नेपाल लोकतान्त्रिक पार्टी अहिले सरकारमा छ होइन. सरकारमा जाँदाखेरि अब विजय कुमार गच्छेदार चाहिँ जहिले पनि यो सदाभार मन्त्री चाहिँ सरकारै मात्रै ताक्छन् भन्ने कुरा चाहिँ हो. मतलब एक किसिमको बुझाइ छ. जित्नुहुन्थ्यो, जित्ने मान्छे सरकारमा जान्छ, त्यो स्वाभाविक हो. त्यतिखेर उहाँ काङ्ग्रेसमा हुनुहुन्थ्यो, काङ्ग्रेसकै बाहुल्यतामा धेरै सरकारहरू बने. अब काङ्ग्रेसकै मान्छे अब काङ्ग्रेस सरकारमा जाँदाखेरि काङ्ग्रेस मान्छे मन्त्री बन्ने सरकारमा जाने, त्यो स्वाभाविक प्रक्रिया हो.
अब
अहिलेको सरकारमा जानुको औचित्य, पहिलाको गच्छेडार नेतृत्वको पार्टीले सरकारमा जानुको औचित्य उद्देश्य र अहिलेको चाहिँ आकाश पातालको फरक छ. अब हामी थरू तराई पार्टी र गच्छेदारको पार्टी मात्रै एकीकरण भएको होइन, यतिखेर 10-12 पार्टीहरू एकीकरण भएको. अहिलेको सरकारमा जानुको उद्देश्य चाहिँ फरक छ, किनकि हामी गरेर देखाएको छौँ. सरकारमा गएपछि त्यही सात दिनमै एक हप्तामै धेरै परिवर्तन नहुँदा त्यतिखेर धेरै कुराहरू हाम्रो सरकारमा हामी जाँदाखेरि धेरै कुराहरू भएको छ. म भने टिकापुरको त्यो क्षतिपूर्तिको कुराहरू होइन, अन्य धेरै कुराहरू प्रक्रियामा छ. अब त्यही मुद्दा फिर्ताको कुराहरूलाई पनि हामी एकदम कडकको साथ अगाडि लानुपर्छ भनेर हामी पनि यताबाट परिषद गर्थ्यौँ र हाम्रो ठाउँमा बसेका मन्त्रीहरू त्यो कुरा पनि गरिरहेछन्. अब अलिकति समस्या अब त्यही प्रतिपक्षी परम कर्तृपक्षी नेकपा एमाले चाहिँ अत्यन्त भनौँ न मधेसी थारू यहाँको उत्पीडनको विरुद्धमा जसरी लाग्या छ, त्यसलाई फेरि सामाजिक रूपमा होइन राजनीतिक रूपमा फेरि संवैधानिक एउटा निकाय जो मानव राष्ट्रिय मानव अधिकार आयोगले पनि अलिकति एमालेकै बोलेको भोइसलाई पर्से दिनुले अलिकति समस्या भइरहेको हो. नत्र मलाई लाग्छ यो जति पनि आन्दोलनको क्रममा भएको मुद्दा झुटा मुद्दाहरू छ त्यो फिर्ता हुन्छ, फिर्ता हुनुपर्छ. यदि हुँदैन भने भोलि हामी पनि यसरी सरकारमा बसेर रहन सक्दैनौँ होइन. त्यो भावनाले अहिले अब मलाई लाग्छ अब यो कामचलाउ सरकारले त त्यति ठुलो कुराहरू गर्न सक्दैन. अब देवको नेतृत्वले चाहिँ त्यो कुरा गर्नुपर्छ गर्छ हामी चाहिँ विश्वासमा छौँ.
तपाईँ त्यही भावनाले हामी बहादुर देउवाको नेतृत्व तपाईँले हेर्नु भएको छ. वास्तवमै नेपाली जनताले नजिकबाट निहालेका छन् ती व्यक्ति कस्ता व्यक्ति हुन् तिनले के गर्छन् सबलाई थाहा छ. अब हेर्दा थारूहरूको मुद्दा नयाँ बन्ने सरकार नयाँ बन्ने नेतृत्व शेरबहादुर देउवाले कैलाली कञ्चनपुरका जनताको मागलाई कसरी सम्बोधन गर्लान् के स्ट्यान्डमा होला. उहाँले हिजोका दिनमा अखण्ड सुदूरपश्चिम भनेको गर्नुपर्छ गराए पनि छन् र तपाईँहरू चाहिँ थारूवान थारूवट हुनुपर्छ यो माग तपाईँहरूको पनि हो र अहिले एउटै सरकारमा तपाईँहरू हुँदा अब कैलाली कञ्चनपुरका थारूहरूको मागलाई कसरी सम्बोधन गर्ला.
अब खासमा यो स्थानीय चुनाव जो सरकारले गरेको जो अहिलेको चुनावी ऊ छ होइन साँच्चै भन्यो भने सरकार एकदम गलत दिशातिर चाहिँ गएको हामीलाई चाहिँ पहिला पनि महसुस भएको थियो. हामी सरकारमा नछाँदाखेरि पनि कमसेकम सरकारले चुनाव गराउँदो हो भने अब सीमाङ्कनमा यहाँको मधेसीहरू यहाँको थारूहरू यहाँको उत्पीडन परेका आदिवासी जनजाति गरिब बाहुन क्षेत्रहरू होइन जो पहिचान पक्षधर्मको आन्दोलनकारहरूले चाहिँ हामी नेपालको सीमाङ्कन प्रादेशिक सीमाङ्कनलाई अहिले पनि मानेका छैनौँ त्यो मान्दैनौँ पनि होइन. भोलि यो सङ्घीय चुनाव सुरुमा हुनुपर्ने अनि प्रादेशिक चुनाव हुनुपर्ने त्यसको क्षेत्राधिकारमा स्थानीय चुनाव पर्थ्यो तर यहाँ चाहिँ फेरि उल्टो तरिकाबाट जसरी स्थानीय चुनावको घोषणा गऱ्यो हामी विरोध पनि गरेका थियौँ तर होइन अब ठिकै छ अब जनताको माग भयो जनताको मागलाई कसैले नकार्न सक्दैन स्थानीय चुनावमै जानुपर्छ भन्ने हेतुले हामी पनि चुनाव लन त चुनावमा जानुपर्छ अब जनमतले नै केही काम गर्नुपर्छ भनेर हामी चाहिँ चुनावमा आएको हो. अब केही अब हाम्रो राज्यपाल लगायतको केही दलहरूले चाहिँ अब यो चुनाव चाहिँ संविधान संशोधन बेगर चुनाव चाहिँ हुन सक्दैन चुनाव गर्नु हुँदैन भन्ने पाटोमा अहिले पनि उहाँ अडानमा हुनुहुन्छ. स्वाभाविक रूपमा उहाँहरूको अडान नकारात्मक होइन एकदम सकारात्मक हो. त्यसमा चाहिँ सरकारमा बसेका हाम्रै दलका नेताहरूले होइन अब काङ्ग्रेस माओवादीका नेताहरूले चाहिँ सकारात्मक तरिकाले राज्यपालले भनेको सकारात्मक मुद्दाहरूलाई चाहिँ हामी पुरा गर्न सक्नुपर्छ. र अर्को कुरा अब जो अब देउवा नेतृत्वले अब चाहिँ के गर्छ भन्ने पाटोमा विशेष गरी म कैलालीकै एउटा आन्दोलनकारी भावनाले अब यसमा चाहिँ चुनौती छ. अब शेरबहादुर देउवाले के गर्नुहुन्छ हामीलाई विश्वास छ हाम्रो पार्टी पनि सरकारमा भावनाले अब चाहिँ शेरबहादुर देउवाले चाहिँ कैलाली कञ्चनपुरलाई मिलाउने पाटोमा चाहिँ उहाँ अग्रसर हुनुपर्छ नत्र फेरि उहाँको सरकार पनि ढल्छ र अब उहाँ अब चाहिँ अबको उसमा चाहिँ उहाँको पार्टी पनि कमजोर हुनसक्छ किन हामी देखिरहेछौँ.
कसरी विश्लेषण गर्ने माधवजी तपाईँहरूले हिजो तिनै पार्टीसँग लडाइँ होइन तिनै पार्टीका नेता होइन
अब राजनीतिमा शक्ति सञ्चयको गर्नको लागि के योगदानहरू के व्यवधानहरू होइन भनौँ न कि मतलब त्यागहरू गर्नु पर्दो रहेछ. यसको मतलब हामी अहिले सरकारमा आइसक्यौँ अब देउवाले भनेको सबैले सबै कुरा हामी मान्छौँ अखण्ड पनि स्वीकार्छौँ भन्ने पाटोमा चाहिँ हामी सरकारमा गएको होइन होइन. हामी सरकारमा जानुको एउटा मात्रै उद्देश्य चाहिँ अहिलेको जो झुठा मुद्दाहरू छ होइन आन्दोलनमा क्रममा भएका अब साठीजना मधेस साथीहरूको देहान्त भएको छ सहिद हुनुभएको छ तर उहाँहरूलाई सहिद घोषणा गरिएको छैन उहाँहरूलाई क्षतिपूर्तिको कुराहरू सरकारले गर्न सकेका छैन. यावत अरू भनौँ न हामीले राखेको माग पूर्ण समान पार्टी प्रतिनिधित्वको कुराहरू होइन निर्वाचन क्षेत्रको कुराहरू
पाटो रह्यो तर सबैको ध्यान के छ भने कैलाली कञ्चनपुरको भूभाग जो तपाईँहरूले आन्दोलन गर्नुभयो टिकापुर घटना त्यसको एउटा आधार भनौँ न एउटा कारण देखियो त्यो एउटा घटना नहुनु थियो भइसक्यो. यो अवस्था हेर्दा शेरबहादुर देउवाले कैलाली कञ्चनपुरका थारूको मागलाई कसरी सम्बोधन गर्ला. मैले अघि पनि त्यही प्रश्न जोडेको थिएँ कि उहाँले
हामी विश्वस्त कहाँ
छौँ भूभाग तपाईँहरूले माग्दै हुनुहुन्छ प्रदेश नम्बर पाँचका लागि.
अब शेरबहादुर देउवा नेतृत्वको सरकारले यो कुरा गर्नुपर्छ कैलाली कञ्चनपुरलाई जसरी अहिले सात नम्बर प्रदेशमा राखिएको छ त्यसलाई चाहिँ के भन्छ सीमाङ्कन फेरबदल गरेर कमसेकम मिलाउने तरिकाले यसलाई यो सीमाङ्कन चाहिँ फेरबदल गर्नै पर्छ.
शेरबहादुर देउवाले गर्ला नि यस्तो काम
अब गर्नुपर्छ भन्ने हो. हामी उहाँलाई प्रेसर गर्नकै लागि सरकारमा छौँ होइन. यदि गर्नुहुन्न भने हाम्रो आन्दोलन छँदैछ हामी आन्दोलनमा जान्छौँ होइन. फेरि अरू घटनाहरू हुन्छ ती ती घटना घटना परिघटनालाई कमसेकम रोक्नको लागि भए पनि हैन कमसेकम सत्तामा बसेका हाम्रो हाम्रै नेताहरू पनि यसप्रति चाहिँ अलिकति चनाखो हुनुपर्छ भन्ने हो र अर्को कुरा अब शेरबहादुर देउवा प्रचण्डको नेतृत्वको जो सरकार छ अहिले त्यो सरकारले यो कैलाली कञ्चनपुरमा पुरलाई कसरी भनौँ न यहाँको थारू यहाँको समग्र सुदूरपश्चिमका जनतालाई मिलाएर कसरी सबैको विन विनको सिचुएसनमा कसरी लान सकिन्छ भन्ने पाटोमा म चाहिँ गम्भीर हुनुपर्छ यदि त्यसो नहुँदो हो भने फेरि यहाँ ठुलै आन्दोलन चर्किन सक्छ चर्किन्छ भन्ने हो
ओके यतिखेर हामी बिहानको 8 बजेको छ हामी टाइम चेकमा जान्छौँ
डिएफएम टाइम चेक इट्स 8 एएम
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस हुँदै हुनु छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा हामी कार्यक्रम तातो बहस बिहानको 7:30 बजेदेखि करिब करिब 8:15 बजेसम्म हामी कुराकानी गर्छौँ बाहिर अत्यन्तै चिसो छ पानी परिरहेको छ भित्र हामी स्टुडियोबाट तातो बहस गरिरहेका छौँ र यो बहसमा आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य माधव चौधरी हुनुहुन्छ उहाँसँग हामीले पछिल्लो समयको राजनीतिक घटनाक्रम थारूहरूका मुद्दा अब कता जालान् र नयाँ सरकार बनिरहँदा नयाँ सरकारले उहाँहरूको इस्यु शेरबहादुर देउवाको नेतृत्वले कस्तातिर लग्ला कसरी सम्बोधन होला यावत विषयमा हामी कुराकानी गरिरहेका छौँ माधवजीलाई पुनः वेलकम गर्छु पुनः स्वागत छ माधवजी अब हामी कुराकानी गरौँ स्थानीय तहको निर्वाचनको यो सेरोफेरोमा बडो चर्चा छ यतिखेर बजारमा फोरम लोकतान्त्रिकले कैलालीमा ठुलै हलचल मचाउँदैछ रे कस्तो छ तपाईँहरूको तयारी चुनावी
एकदम एकदम राम्रो छ साँच्चै भन्दाखेरि अब धनगढीमा अतरेमा पनि हामी धेरै कोसिस गरिरहेछौँ पहल गरिरहेछौँ कमसेकम धनगढीलाई चलाउन सक्ने नेतृत्व चाहिँ हामी नेतृत्वको हामी चयन गरिरहेछौँ हामी नेपाल लोकतान्त्रिक पार्टी मध्येको धनगढी एरियाको दिग्गज नेताहरूसँग हामी छलफल गरेर अहिले चाहिँ
माधवजी मलाई बताउनु न नेपाली काङ्ग्रेसले टुङ्गो लगायो एमाले टुङ्गो लगायो माओवादीले टुङ्गो लगायो सबैले टुङ्गो लगायो नेपाल लोकतान्त्रिक फोरम कस्तो त्यो शक्ति हो जसले अहिलेसम्म गर्भमै राखेको छ त त्यो उम्मेदवारलाई
हो साँच्चै यसरी हेर्दाखेरि ल नेपाल लोकतान्त्रिक फोरमले उम्मेदवार नै टुङ्गो लगाएको छैन भन्ने कुरा चाहिँ गलत हो होइन हामी चाहिँ टुङ्गो लगाइसकेका छौँ त्यो सार्वजनिक गर्न मात्रै बाँकी हो अब सायद यहाँले पनि अब यही स्टुडियो मार्फत हाम्रो दिग्गज नेतागणहरूसँग इन्टरभ्यू लिइसक्नु भएको छ उहाँहरू केही कुरा बोलिसक्नु भएको होला फेरि पनि अब हाम्रो पार्टीले चाहिँ यो यही महिनाभित्रै भनौँ न 24-25 गते 25-26 गतेतिर चाहिँ हामी एउटा सबै जिल्लाभरिको टुङ्गो लाएर हामी चाहिँ सार्वजनिक गर्छौँ
यो अवस्था हेर्दा नि धेरैको तालमेल भइरहेछ तपाईँलाई थाहा छ नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको तालमेल हुने भन्ने कुराहरू बाहिर बढी चर्चामा छ यो अवस्था हेर्दा नेपाल लोकतान्त्रिक फोरम त धेरै अहिले पहिलो चरणको चुनाव पनि हामीले हेऱ्यौँ होइन सायद त्यो क्षेत्रमा तपाईँहरूको पकड नहुँदो छैन पनि होला र अब चाहिँ हेर्ने ठाउँहरू भने त कैलालीलाई बडो महत्त्वका साथ सबैले हेरेका छन् र बाहिर बसिरहँदा हामी पनि चर्चा गर्छौँ कुराकानी गर्छौँ फोरम लोकतान्त्रिकको ग्रामीण क्षेत्र चौधरी बाहुल्य क्षेत्रमा बडो पकड राम्रो छ भनिन्छ यो अवस्था हेर्दा यी मेजर दलहरूसँग तपाईँहरूको कम्पिटिसन गर्न सक्ने हैसियत राख्नुहुन्छ तपाईँहरू
एकदम एकदम कैलालीमा मलाई लाग्छ सबभन्दा ठुलो दल चाहिँ फोरम लोकतान्त्रिक नै हुन्छ त्यो चुनावले देखाउँछ होइन हाम्रो विश्वास चाहिँ त्यहाँ हो किन जनताहरू हामीलाई खोजेको नि ल तपाईँहरूको उम्मेदवार को हो तपाईँहरूको उम्मेदवार कन्फर्म गर्नुहोस् छिट्टै कन्फर्म गर्नुहोस् धेरै पछाडि नपर्नुहोस् अब चाहिँ फोरम लोकतान्त्रिकले जित्नुपर्छ भनेर जनताहरू आफै खोजी खोजिकन हामीलाई प्रस्ताव राखिरहेको अवस्था हो र किनकि अहिलेसम्मको जो थरोट आन्दोलनको लिड गर्ने थरोटराई पार्टी अहिले नेपाल लोकतान्त्रिक पार्टी भएको छ होइन गच्छेदार नेतृत्वसँगको एकीकरण गरेका छ त्यो एकीकरणको लागि मात्रै गरेको होइन हामी धेरै ठाउँमा चुनावी प्रजातान्त्रिक जो प्रक्रिया छ त्यसबाट पनि हामी जनताको जनमत लिने र जनताको लागि र नेपाललाई एउटा सकारात्मक दिशातिर लाने जो अहिले काङ्ग्रेस एमाले माओवादीले गरेन त्यो विकल्प शक्तिको रूपमा चाहिँ नेपाल लोकतान्त्रिक पार्टीलाई लानुपर्छ भनेर हामी चाहिँ कसिया छौँ त्यो भन्नाले यो कैलालीमा
अहिले यो पछिल्लो समयको राजनीतिलाई विश्लेषण गर्ने हो भने थारू पहाडीको राजनीति बनाइदिनु भयो तपाईँहरूले
होइन
थारूको भोट त पहाडीलाई जाँदै जाँदैन भन्ने विश्लेषण हुन थालिसकेको छ बजारमा
त्यो गलत कुरा हो स्वाभाविक रूपमा एउटा पीडा छ जब जब चुनाव आउँछ यहाँका ठुला दलका ठुला नेताहरूले चाहिँ कुनै पनि ठाउँमा थारू नेतृत्वलाई अवसर दिने कुराहरूमा अवसर दिएनन् तर थारू उठाइदिने तर थारूलाई भोट निएर त्यही त्यही पार्टीका मान्छेहरू चाहिँ अन्य पार्टीका
मान्छेलाई
कोही छैन
अरू पनि कोही छैन
अब हामी पनि अब फोरम लोकतान्त्रिकले अब होइन नेपाल लोकतान्त्रिक पार्टीले पनि थारू उम्मेदवार यहाँबाट हामी दिइरहेको छैनौँ किनकि
सेन्टिमेन्ट थाहा छ कि यहाँ पहाडीको भोट बढी छ
अब सेन्टिमेन्टको कुरा भन्दा पनि समावेशिता पनि हेर्नुपर्छ भन्ने हो होइन अब पूर्वतिर कैलालीकै पूर्व बेल्टमा सबै ठाउँतिर थारू मान्छेहरू उठाउने अब कमसेकम यहाँ अरूलाई पनि चान्स दिनुपर्छ भनेर कमसेकम यहाँ चाहिँ हामी उत्पीडनको लागि लडेको
केही दिन पहिले मलाई इन्फर्मेसन आएको छ तपाईँलाई म आज सेयर गर्दैछु धेरै जनतालाई पनि थाहा हुनुपर्छ यो कुरा तपाईँहरूको सङ्गठन यति राम्रो भएको छ अरे अहिलेभित्र सम्भवतः मलाई लाग्छ कैलारी भयो गदरिया भयो यी क्षेत्रमा तपाईँहरू क्लिनसिप हुँदैछ अरे धेरै जित्दै हुनुहुन्छ अरे भन्नु सुनेको छ के तपाईँहरूको कम्पिटिसन कोसँग हुन्छ होला ती क्षेत्रमा किनभने ती क्षेत्र भने त काङ्ग्रेसको गढ एरिया मानिन्छ किनभने रामजनम चौधरी हिजोको दिनमा काङ्ग्रेसमा छँदा पनि त्यो सङ्गठन बनाएको र अधिकांश चौधरीहरूले अहिले हेर्ने हो चौधरी समूहलाई भने ती भने काङ्ग्रेसप्रति आस्थावान बढी देखिन्छन् यो अवस्थामा हेर्दा कम्पिटिसन कोसँग हुनसक्छ फोरम लोकतान्त्रिकको ती क्षेत्रमा जहाँ चाहिँ तपाईँहरूको पकड मानिन्छन् भजनी त्रिशक्ति तपाईँलाई थाहा छ टिकापुर ती क्षेत्र र यता आएर तपाईँको सुखडदेखि यता आउने हो भने कैलालीदेखि लिएर भजनी त्रिशक्ति यता आएर हामी गदरियासम्म यदि कम्पेरिजनली हामी कुरा गर्ने हो भने कम्पिटिसन कोसँग हुनसक्छ
कैलालीकै समग्र पूर्वी बेल्टको कुरा गर्नुभयो होइन धनगढी अत्तरिया बाहेकको कुरामा चाहिँ हाम्रो कम्पिटिसन भनेको तपाईँले भनिसक्नुभयो काङ्ग्रेससँगै हुन्छ काङ्ग्रेसको के छापहरू छ त्यो साँच्चै हो होइन तर अब चाहिँ अब पहिचान र अधिकारको लागि लडेको शक्ति कुन हो कुन शक्तिले चाहिँ त्यो हाम्रो पहिचान र अधिकारको लागि संस्थागत गर्छ त्यसमा चाहिँ हाम्रो जनताहरू त्यहाँका जनताहरू
त्यहाँका जनताले एउटा कि हाम्रा बन्दी निर्दोष व्यक्ति अहिलेसम्म जेलमा परिरहँदा तपाईँहरू नबोल्ने तपाईँहरूलाई भोट के खान दिने हामीले
स्वाभाविक रूपमा स्वाभाविक रूपमा जनताले राखेको त्यो भोइस एकदम सकारात्मक हो म व्यक्तिगत रूपमा भन्दाखेरि 25 जनालाई जेलमा राखेर भनौँ न या पूर्वतिरै भन्नुहुन्छ भने मधेसी साथीहरू अहिले पनि मुद्दा लागेको छ यत्रो हजारौँ जनाको जुत्ता मुद्दा ओझेलमा पारेर हामी चुनावमा गइरहेको छौँ एउटा गम्भीर कुरो होइन तर चुनावमा नजानुले पनि ती मुद्दाहरू सम्भव त्यो संस्थागत हुन सक्दैन ती मुद्दाहरू फिर्ता हुन सक्दैन
एउटा कुरा बाहिर आएको छ मैले आन्तरिक रूपमा पाएको कुरा यो बाहिर मिडियामा आएको छैन लक्ष्मण थारूले थारू नेताहरूलाई जेलमा बोलाएर कारागारमा भेट्न बोलाएर चुनावको रणनीति बाहिर फालेका छन् त्यो रणनीति काम लाग्छ त्यो तपाईँको बाहिर आइरहेको जो सूचना आन्तरिक गोप्य सूचना
अब लक्ष्मण थारूले
उहाँले फ्याँकेको सिक्का यतिखेर चल्छ थारू समुदायमा अब
फालेको रणनीति के हो मलाई थाहा छैन
तर बाहिर आउँदैछ उहाँले दिइसक्नु भएको छ अरे बाहिर सूचना आएको छ भित्रै
त्यो रणनीति चाहिँ कमसेकम पहिचान र अधिकारको लागि काम लागेर रणनीति हुनुपर्छ होस् भन्ने मेरो कामना चाहिँ हो तर के रणनीति हो किन त्यो फालिएको हो भन्ने कुरा चाहिँ म त्यसमा जान चाहन्न त्यो मलाई थाहा छैन त्यो कुरामा म अनभिज्ञ छु अनभिज्ञ जुन चिज मलाई थाहा छैन त्यो कुराको बारेमा
थारू नेताहरूलाई बोलाएर कारागारमा भेट्न बोलाएर उहाँले त्यहाँको रणनीति चौधरी समुदायमा उहाँले जुन किसिमको अहिले भनौँ न एउटा रणनीति फ्याँक्नु भएको छ सिक्का एउटा भनौँ उहाँको खेलका कुन भनौँ न अब फन्डा हान्नु भएको छ उहाँले त्यो सिक्का काम लाग्ला यो भनिरहँदा थारूहरूमा जुन अहिले किसिम भनौँ न मुद्दा होइन इगोपन देखिएको छ पहाडीसँग होइन यदि तपाईँहरूकै एजेन्डा हेर्ने हो भने थारू र थारूकै बिचमा कम्पिटिसन पनि देखिएको छ यदि कुरा गर्ने हो भने किनभने तिनै क्षेत्र तपाईँहरूकै गढ मानिएको क्षेत्रमा काङ्ग्रेस एमाले माओवादीले पनि
धानुजी यसलाई चाहिँ यसरी लिउँ अब अहिलेको चुनावमा जनताहरू कसलाई भोट हाल्छ त्यो जनताको कुरा हो जनता नेपाली जनताको लागि कसले के गर्यो जनताले मूल्याङ्कन गर्न सक्छ जनता जनता सचेत छ त्यो त्यो पाटोमा म चाहिँ जनतालाई विश्वास गर्न सक्छु र रह्यो थारू पहाडीको कुरा मलाई लाग्छ त्यो थारू पहाडीको कुरा चाहिँ हुनु हुँदैन
त्यो किसिमको
पहिला त्यो
व्हिप जारी गर्ने भलमनसा तपाईँहरूका त्यहाँका गुरुबाहरूले जुन छन् त्यहाँका तिनले चाहिँ एकलौटी रूपमा चाहिँ रणनीति फ्याँक्छन् कहिले पनि
होइन होइन त्यस्तो केही कुराहरूमा हाम्रो सामाजिक कुराहरूमा थारूहरूको बडघर भलमनसा महत्त्व
व्हिप जारी गर्ने
आफ्नो क्षेत्राधिकार छ आफ्नो उहाँहरूको आफ्नो
सामाजिक व्हिप जारी गरेर भोटलाई एक्लौले फसाउँछन्।
त्यो गलत कुरा। हाम्रो प्रथाजन्य जो कानुन छ त्यो कानुनलाई मान्नुपर्छ, तर भोटिङको रूपमा चाहिँ त्यो कुरा काम लाग्दैन।
विगतमा त भएको छ, होइन
भलमनसाले भनेको
मुखियाले जे भन्छ त्यही मान्छ चौधरी।
विगतमा त्यतिखेरको कुरा गर्नुहुन्छ भने त त्यो धेरै पुरानो कुरा हो। त्यतिखेर जनताहरू पढे लेखा थिएनन्, सचेत थिएन। भलमनसाले जे भन्छ त्यो गर्छ, तर भलमनसाले सकारात्मक कुरा के गर्छ? हो, सकारात्मक कुरामा चाहिँ गाउँलेहरू भलमनसाको कुरामा सहमति जनाउँछन्, तर भलमनसाले त्यो गाउँको विरुद्धमा गाउँलाई त्यो गाउँलाई भनौँ न त्यो समाजलाई असर पार्ने गरी यदि ल व्हिप लगाउने प्रयास गर्छ भने त्यो त्यो निरर्थक हुन्छ, त्यो लागू पनि हुँदैन।
अब मैले हेर्नुहोस् तातो बसमा यो प्रहार हाने मैले तपाईँलाई कि चौधरीका नेताहरू तपाईँहरू भनौँ जति पनि नेताहरू हुन्छ जित्नुहुन्छ काठमाडौँ गएर बस्नुहुन्छ, अहिले पनि चौधरीका धेरै समस्या छन्। चौधरी समुदायमा बाटोघाटो छैनन्, उहाँहरूको जीवनस्तर छैन, शिक्षा दीक्षा छैन, स्वास्थ्य चौकीहरू छैनन् ती बस्तीमा, अहिले पनि जङ्गलमा बस्नु परेको छ, लाल पूर्जा छैन, मुक्त कमैया सुकुम्बासीहरू धेरै छन्। यो अवस्था हेर्दा भोटको राजनीति गरिरहँदा चौधरीहरूले चौधरीको जीवनस्तर किन अगाडि बढाउन सक्नुहुन्न तपाईँहरू?
अब नेपालको त्यो सुकुम्बासीको समस्या, नेपालको भनौँ न मुक्त कमाइएको समय, मुक्त हलियाको समस्या, कुनै हलियाको समस्या दलितले के भन्छ पुरा गर्ला, होइन कमाइएको समस्या थारूले पुरा गर्ला, थारू मन्त्रीले पुरा गर्ला भन्ने जो सोच, जो अलिकति गलत सोच छ, त्यो सोच चाहिँ त्यो हटाउनुपर्छ भन्ने हो। त्यो समस्या समाधान गर्ने अधिकार सरकारको, सरकारको दायित्व हो, सरकारले गर्नुपर्छ भन्ने हो। तर सरकारले गर्ने किन गरेन? त्यो दलित भएकै कारण उनीहरूको समस्या समाधान गरिएन, थारू भएकै कारण कमैयाको समस्या समाधान गरेन।
अब हेर्ने हो भने थारूले पहाडीसँग कम्पिटिसन गर्न सक्ने शिक्षा दीक्षा त्यो किसिमको बजारमा भनौँ उहाँहरूको गाउँ बस्तीसम्म पनि तपाईँहरूले गर्न सक्नु पर्यो नि। अब माधवजी कहिलेसम्म उहाँहरूलाई चाहिँ भनौँ न पुरानै त्यो गुरुबाकै उसले गर्ने पूजा
अहिले धेरै फेरिसकेका छ, समय धेरै अगाडि बसेका छ।
अहिले पनि हस्पिटल जानुहुन्न उहाँहरू, मैले देखेको छु धेरै ठाउँ मैले अध्ययन गरेको छु।
होइन त्यो हो, अहिले पनि
परम्परावादी
नेपालमै व्याप्त छ, के रीति कुरीतिको कुराहरू छ, त्यसलाई हटाउनुपर्छ। विभिन्न सङ्घ संस्थाले त्यो बारेमा एडभोकेसी गरिरहेको छ कि समस्या, नेपाल त्यतिकै पनि एकदम पछाडि परेको मुलुक भावनाले ती कुराहरू हुन्छ, होइन ती विश्वासका कुराहरू, धार्मिक विश्वास, आफ्नै मान्छेहरूको आफ्नै आफ्नै विश्वास, धार्मिक विश्वासहरू छ, ती कुराहरू गर्छ। तर अहिले त्यो कुराहरू धेरै कम भएको छ, त्यो कुराहरू धेरै परिवर्तन भएको छ, मलाई चाहिँ त्यस्तो महसुस भएको छ। त्यही भएर हुनाले यी कुराहरूलाई धेरै मिडियामा ल्याउनुपर्छ मलाई चाहिँ लाग्दैन, किनकि जनता धेरै अगाडि बढिसक्यो। अब चाहिँ नेपालका जनताहरू भनौँ न हामी 10 वर्ष जनयुद्ध देख्यौँ,
पुरै परिवर्तन ल्याइदिन्छ, जनतालाई यति अवेरनेस गरिदिएछ,
जनता यति अगाडि बढिसक्यो, त्यो जनतालाई नेपालका नेताहरूले ठेक्न सकिरहेका छन्। हो, त्यो समस्या भएको छ। अब जनताले कसरी व्यवस्थापन गर्ने, जनताले मागेका अधिकारलाई कसरी व्यवस्थापन, सायद जनता सचेत नहुँदो हो त यो थरू आन्दोलन यस्तो हुँदैन थियो, होइन यो आदिवासी आन्दोलन, मधेसी आन्दोलन, होइन किन हुन्थ्यो, किन होइन हामी दासै हो, हामी कमै हो भनेर बस्थे नि त मान्छेहरू, स्वीकारेर बस्थे, तर स्वीकारेनन्। किन स्वीकारन? जनता सचेत छ।
अन्त्यमा छु माधवजी, एक दुई मिनट हामीसँग बाँकी छ। यो अवस्था हेरिरहँदा यो जुन किसिमको राजनीति तपाईँहरूले देखिया छ, यो सिनेरियो जुन देखियो, यो भनौँ न वेगीय क्षेत्रीय जातीय यो क्लस्टरको राजनीति जुन भयो, यसले दुर्गामी असर के पार्ला कैलाली कञ्चन?
मलाई चाहिँ के लाग्छ भन्दाखेरि यो तपाईँले भनेको जो वेगीय क्षेत्रीय जातीय कुराहरू छ, यो कमजोरी परि फेरि राज्यको हो। राज्यले त्यतिखेर सबैलाई समान दृष्टिकोणले हेर्न सकेन।
उपमहानगरपालिकामा तपाईँ बसेर हेर्दा यहाँ पनि भनौँ न अछामी, डोटेली, बैतडेली,
राज्यले चाहिँ सबैलाई समान दृष्टिकोणले हेर्न सकेन। त्यसको बावजुद उत्पीडनको विस्फोट सुरु भयो, आन्दोलन भयो, आन्दोलनलाई संस्थागत
गर्नुपर्छ।
तर अहिले यता क्षेत्रीय त अछामी, त धोटेली, त ऊ, त थारू, होइन त दलित भन्ने जो भावना अब चाहिँ हट्नुपर्छ।
त्यो झन् मौलाउँदै गएको छ, यो
त्यो हट्नुपर्छ। त्यो राजनीतिक रूपमा के नेताहरूले राजनीतिमा जित्नको लागि केही पहलहरू, केही हुइमहरू छरेको हुन्छ, त्यो गलत कुरा हो, त्यस्तो जानु हुँदैन, त्यसले चाहिँ दुर्गामी असर राम्रो पार्दैन भन्ने।
अन्त्यमा जाँदा जाँदै तपाईँले आम जनतालाई तपाईँहरूको जति पनि हुनुहुन्छ होइन तपाईँलाई सुन्दै हुनुहुन्छ यतिखेर उम्मेदवारहरू पनि हुनुहुन्छ होला पक्कै पनि उहाँहरूलाई के भन्न चाहनुहुन्छ यहाँले?
साँच्चै भन्दाखेरि नेपाल लोकतान्त्रिक पार्टी अहिले नेपालकै एउटा ठुलै पार्टीको रूपमा जडो गाडेको पार्टी हो। यसले उत्पीडनलाई समुल्न पार्ने एउटा आन्दोलनमै अहिले पनि हामी आन्दोलनमा छौँ। हामी सरकारमा छँदा पनि हामी सडक सडन होइन सरकार सबैतिर आन्दोलनकै प्रक्रिया अगाडि बढाइरहेका छौँ। त्यही भन्नाले सम्पूर्ण जनताहरू अहिले स्थानीय चुनाव भइरहेछ, जनताहरू स्थानीय चुनावका लागि उहाँहरू रुमलिनु भएको छ होइन। त्यही भन्नाले फोरम लोकतान्त्रिकको चुनाव चिन्ह सबैलाई थाहा छ,
नमस्कार
असार चौधमा हो। तर एउटा कुरा, यो अब असार चौध गते बर्खा हो भनेर प्रतिकूल मौसमको बावजुद पनि यो भइरहेछ। म
तर विश्वास गरौँ त्यो दिन चाहिँ पक्कै पनि धान रोप्न छोडेर भए पनि बर्खा सँगै नेपाली जनतालाई हामीले बुझेका छौँ, जे पनि गर्छन् यहाँ आन्दोलन भने पनि दगुर्छन्, सडकमा आउँछन्, भोट हाल्न भने पनि पुग्छन् बुथमा। तपाईँ टेन्सन नलिनुहोस्। थ्याङ्क यू सो मच, समय दिनुभयो, आभार व्यक्त गर्छु।
धन्यवाद।
आधुनिक श्रोता, आजको यो तातो बहसमा हामीले चर्चा परिचर्चा बहस गऱ्यौँ। हामीसँग नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य माधव चौधरी हुनुहुन्थ्यो। उहाँसँग कुराकानीसँग प्राविधिक रूपमा सहयोग गर्ने कल्पनाजीलाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट म नवराज धन पनि बिदा माग्छु। अवस्था, नमस्कार।